यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। शैक्षिक गुणस्तर सुधारका लागि सरकारवाला निकायको एकीकृत प्रयास हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाल विद्युत प्राधिकरणद्वारा 364 मेगावाट विद्युत भारत निर्यात शुरू। चालू आर्थिक वर्षको 10 महिनामा 59.8% निर्यात वृद्धि भएको र रेमिट्यान्समा पनि सुधार आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र अमेरिकाको मेरिल्याण्ड राज्यमा बन्दुकधारीको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकमा गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सरकार र गैर सरकारी संघ संस्थाबीच सहकार्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित दिगो विकासका लागि जीवन विकास पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षाको गुणस्तर सुधारका लागि सबै सरकारवाला निकायको एकीकृत प्रयासमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले शिक्षा विकास पूर्वाधारको पनि पूर्वाधार भएकाले देश विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सम्बद्ध सबैले ध्यान दिनुपर्ने बताउनुभयो।
मुलुकको सर्वाङ्गीण समृद्धिका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिने गरिन्छ। देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि आवश्यक पर्ने असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति शैक्षिक संस्थाहरूले नै तयार गर्ने हो र गर्ने गर्दछन्। सिपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा हाम्रो प्रगतिको आधारशिला हो भने गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच स्थापित गर्नु आजको चुनौती हो। यी चुनौतीहरूको सामना गर्न राष्ट्रका सम्बद्ध संस्थाहरूले विशेष मेहनत गर्नुपर्ने खाँचो छ।
राष्ट्रपति भण्डारीले निर्धारित समयभित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न तथा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएका प्रतिबद्धताहरू पूरा गर्न समेत शिक्षाको गुणस्तर सुधारका लागि ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। मन्त्री पौडेलले संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न तथा उच्च शिक्षा हासिल गर्न युवा जनशक्ति विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न विशेष कार्यक्रमहरू ल्याएको पनि बताउनुभयो। त्यस अवसरमा शिक्षा क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था रीड नेपाल र कंकाली माध्यमिक विद्यालय चन्दागिरी काठमाडौँलाई 5-5 लाख रूपियाँ तथा शिक्षक मासिक पत्रिकालाई 2 लाख रूपियाँ नगदसहितको दिगो विकासका लागि जीवन विकास पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी जनज्योति मावि सिन्धुली, आदर्श मावि झापा, नारी विकास संघ विराटनगर र बाल विकास संस्था लालबन्दीलाई 1-1 लाख रूपियाँ नगदसहितको प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि आर्थिक वर्ष 2079-80 विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी रह्यो। परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले नेपालको पर्यटन प्रवर्धन गरी बाह्य पर्यटक भित्र्याउनुपर्ने, आर्थिक उन्नतिका लागि सन्तुलित विदेश नीति कायम गर्नुपर्ने, नागरिकता विधेयकलाई छिटो पारित गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था दिइनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले अपराध पहिचान गरी प्रत्येक ठाउँमा सीसी क्यामेरा राख्नुपर्ने, कारागारको सुधार गर्नुपर्ने, सिंचाई योजना कार्यान्वयन गरी किसानलाई खेती गर्न आकाशे पानीको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, सुरक्षाकर्मीको सरूवाको विषयलाई राजनीतिकरण गर्न नहुने, उद्योग कल कारखानाहरूलाई व्यवस्थित गरी रोजगारी सिर्जना गर्नुपर्ने र मिटर ब्याजीको समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले सरकारले परराष्ट्र मन्त्रालयका लागि छुट्याइएको बजेट र कार्यक्रम पर्याप्त नभएको भन्नुहुँदै यी पासपोर्टलाई 7 प्रदेशमा लागू गरिनुपर्नेमा पनि जोड़ दिनुभयो। सांसदहरूले भारतबाट विद्युत आपूर्ति कम गर्न विद्युत उत्पादनमा सरकारले थप लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पेट्रोल, ग्यास, डिजेल र मट्टीतेललाई विस्थापित गर्ने गरी आफ्नै ऊर्जा नीति बनाउन सरकारलाई सुझाव पनि दिनुभयो। उहाँहरूले भारतसँगको सीमा विवाद समाधान गरिनुपर्ने र समाजमा शान्ति सुरक्षा कायम गर्न गृह प्रशासनलाई चुस्त दुरूस्त बनाउनुपर्नेमा जोड़ दिनुभयो। दिन प्रतिदिन महिलामाथि हुने हिंसाका घटना बढ़ेको भन्नुहुँदै सांसदहरूले महिला र किशोरीहरूको जीवन सुरक्षाका लागि विशेष कामकाजी संयन्त्र बनाई काम थाल्न गृह मन्त्रालयलाई सुझाव दिनुभयो। सांसदहरू प्रेम सुवाल, गोकर्ण विष्ट, खगराज अधिकारी र दुर्गा पौडेलले विनियोजन विधेयक 2079 खर्च कटौतीको प्रस्ताव राख्नुभयो। त्यसअघि प्रतिनिधि सभाको बैठकले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक 2079 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ती दुवै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन गर्नुभएको प्रस्ताव स्वीकृत भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटर ब्याजी रामदेव टेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले हिजो गृहमन्त्री बालकृष्ण खाँडलाई मिटर ब्याजी टेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। टेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले मिटर ब्याजसँग सम्बन्धित समस्या ले मानिसहरूलाई पिरोरी ल्याएकाले त्यसबारे अनुसन्धान गरी निष्कर्षमा पुर्याउन पनि गृहमन्त्रीलाई निर्देशन दिनुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि नै निर्वाचनमा जुट्नुपर्ने बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटी मोरङले हिजो आयोजना गरेको भेलामा अध्यक्ष ओलीले जनताको ठूलो त्याग र बलिदानबाट ल्याइएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा जुट्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले तत्काल वाम एकता वा वाम गठबन्धन सम्भव नभएको पनि बताउनुभयो। जाजरकोटको जुनी चाँदे गाउँपालिका वडा नम्बर 5 गोर्खाकोटमा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने 9 घाइते भएका छन्। घाइते मध्ये 5 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुर्खेतबाट जुनी चाँदे गइरहेको जीप गोर्खाकोटमा दुर्घटनामा परेको थियो। जीपमा 11 सवार थिए। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आँबु खैरेनी गाउँपालिका वडा नम्बर 4 साखर स्थित बाँध नजिकै हिजो सड़क भाँसिँदा मृत्यु भएका दुवै पुरूषको शनाखत भएको छ। सड़क भाँसिँदा मृत्यु हुनेमा गोर्खा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर 5 छोपरा घर भई आँबु खैरेनीमा बस्ने 35 केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका वडा नम्बर 7 निवासी 33 हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले जनाएको छ। भाँसिएको सड़क विस्तारका लागि सड़क डिभिजन कार्यालयको प्राविधिक टोलीले अहिले काम गरिरहेको छ। त्यस क्रममा डाइभर्सन मार्फत सड़क खुलाइएको प्रहरीले जनाएको छ। साना सवारीहरूका लागि काम गरिरहेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको र ठूला सवारी साधन चल्न केही दिन लाग्ने प्रहरीले जनाएको छ। राति 9 आज बिहान 5 बन्द भएको उक्त सड़क साना सवारी साधनहरूका लागि आज बिहान फेरि खुलेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेको कार्यकारी सदस्यमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल निर्वाचित हुनुभएकोमा उहाँलाई प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले युनियनको विश्व मंचमा प्रतिनिधित्व हुनु खुशीको कुरा भएको बताउनुभयो। प्रेस युनियनले श्रमजीवी पत्रकारहरूका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकार संचारकर्मीहरूलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा काम गर्ने वातावरणको ग्यारेन्टीका लागि सधैं तत्पर रहेको विश्वास दिलाउनुभयो। त्यस अवसरमा अध्यक्ष सिग्देलले आईएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउनुहुँदै नेपाली श्रमजीवी पत्रकारहरूको हकितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले पनि प्रेस युनियनका अध्यक्ष सिग्देललाई हिजो बधाई दिनुभएको छ। युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन्न आईएफजेको विश्व कंग्रेसबाट एशिया प्यासिफिक अन्तर्गत दक्षिण एशियाबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौं, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगी हिजो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। त्यसै गरी अमेरिकी जनरल फ्लिनले हिजै नेपाली सेनाको मुख्यालय सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण गर्नुभएको छ। उहाँको सम्मानमा जंगी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारद अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतिकरण गरिएको थियो। भ्रमणका क्रममा प्रधान सेनापति प्रभुराम शर्मासँग जेनरल फ्लिनले गर्नुभएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ़ पारी आपसी सद्भाव बढ़ाउन मद्दत पुर्याउने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ। गैराती 2:36 भक्तपुर केन्द्रबिन्दु भएर 4.7 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियो। सरकारले 12-17 उमेर समूहका बालबालिकालाई हिजोदेखि कोरोना भाइरस विरूद्धको बुस्टर डोजको खोप लगाउन शुरू गरेको छ। बालबालिकाका लागि पहिलो र दोस्रो डोज मोडर्ना र फाइजर खोप दिइएको थियो। बुस्टर खोप पनि यही दुई प्रकारको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाले मोडर्ना र फाइजर खोपको दुई मात्रा लगाई 3 महिना पूरा भएकाहरूलाई बुस्टर मात्रा लगाउन थालिएको जनाएको छ। त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार 9 5-देखि 12 उमेर समूहका बालबालिकालाई कोरोना विरूद्धको खोप दिइने पनि जनाएको छ। सञ्चालनमा आएको केही घण्टा बित्न नपाउँदै नारायणगढ़ मुगलिन सड़क खण्ड पुनः अवरूद्ध भएको छ। इच्छा कामना गाउँपालिका वड़ा नम्बर 6 स्थित तोपे खोलामा पहिरो जाँदा सड़क खण्ड अवरूद्ध भएको छ। अविरल वर्षाका कारण गैराती 9:05 जाँदा माथिबाट पहिरो झरेर बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो। पहिरो गएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली अहिले त्यहाँ खटिएको छ। यद्यपि वर्षाका कारण पहिरो पूर्ण रूपमा हटाउन भने नसकिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा यस वर्षको दशहरा मेला सम्पन्न भएको छ। मेला भर्न काठमाडौँ र विभिन्न जिल्लाबाट खप्तड पुगेका तीर्थालुले पर्यटकीय स्थल व्यवस्थित नभएको गुनासो गरेका छन्। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले खप्तडलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम अघि बढ़ाइरहेको जनाएको छ। बझाङबाट जगदीश रोकायको यो रिपोर्ट।
मेलामा भेटिएको एक टोलीले यस्तो समस्या राखे।
काठमाडौँबाट मुगो बाजुरा हुँदै आइपुगेका छौँ। यहाँको स्थानीयहरू आउँदाखेरि चाहिँ उहाँहरूले पालहरू लिएर आउनु भएर त्यहाँको रुखहरू काटेर बस्दाखेरि चाहिँ अशोभनीय जस्तो देखि शुद्ध खानेपानी चाहिँ अलिकति खान पाइएन। होइन, खुल्ला झाडीमा चाहिँ दिसा पिसा भइरहेको थियो। व्यवस्थापन कमजोरी पनि जस्तो लाग्यो।
खप्तडी पाटनमा भेटिएका डाक्टर चिन्तामणि योगी,
यहाँ सुत्ने व्यवस्था पुगेको छैन, यहाँ खाने ठाउँ पुगेको छैन, तर मान्छे आफ्नै एउटा ब्ल्याङ्केट लिएर आफ्नै एउटा प्लास्टिक लिएर
खप्तड क्षेत्रमा भइरहेको विकास निर्माणको बारे जानकारी दिँदै खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्का,
पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि यसको रणनीतिक योजना तयार गर्ने काममा हामी लागिरहेका छौँ र खप्तडमा यो अन्तर्राष्ट्रिय स्तरको खप्तड ध्यान केन्द्रको निर्माण गर्नका लागि हामी पहल कदमी लिइरहेका छौँ। पुराना जति पनि संरचनाहरू छन् जीर्णोद्धार गर्नुपर्ने संरचना फेरि प्रक्रियामा छ र त्यसको काम थालनी भइसकेको छ। सहज ढंगले चाहिँ पर्यटकहरूलाई आगमन होस् भन्ने हिसाबले ट्रेकिङ रूटहरूको पनि अब निर्माण गर्ने कुराहरू पनि भइरहेको छ।
खप्तडमा जाने आन्तरिक तथा बाह्य पर्यटक साथै भक्तजनहरूका लागि यातायात बाटोघाटो अन्य सुविधाहरूको पनि अभाव देखिएको हुँदा यसको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान जानु जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
कर्णाली राजमार्गमा पर्ने विभिन्न स्थानमा मनपरी रूपमा निर्माण गरिएका घर टहरा र अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्रीले सड़क अतिक्रममा परेको छ। कर्णाली राजमार्ग कालोपत्र भएसँगै राजमार्ग क्षेत्रमा स्थानीयको आकर्षण बढ़ेको छ, जसका कारण सड़क अतिक्रममा वृद्धि हुन थालेको छ। अतिक्रमण बढ़न थालेपछि सड़क डिभिजन कार्यालय जुम्लाले सड़क सुरक्षा अभियान पनि शुरू गरेको जनाएको छ। जुम्लाबाट सागर परियारको रिपोर्ट।
2061 सालदेखि सञ्चालनमा आएको कर्णाली राजमार्ग डेढ दशक बितिसक्दा पनि स्तर वृद्धि नहुँदा मृत्यु मार्गका रूपमा परिचित भएको छ। सार्वजनिक सड़कमा नागरिकको मनपरी पनि उत्तिकै बढ़िरहेको छ भने निर्माण सामग्री राख्नेदेखि बिस्कुन समेत सुकाउने प्रवृत्ति बढ़ेको छ। यद्यपि विगतको तुलनामा सड़क भरपर्दो र सुरक्षित भए पनि अपेक्षित रूपमा सड़क सुरक्षा तथा सुधार नभएकाले सम्बन्धित निकाय र नागरिकहरू सड़क सुधारमा जुड्न आवश्यक रहेको तातोपानी गाउँपालिका वडा नम्बर 5 स्थानीय पूर्ण प्रसाद चौलागाई बताउनुहुन्छ।
पहिला भन्दा अलिकति केही सुधार भएको अवस्था छ होइन, र अझै पनि स्थानीयमा अलिक चेतनाको कमी छ।
जुम्लामा सड़क सुरक्षार्थ सञ्चालन भएको सड़क अतिक्रमण हटाउने पहिलो चरणको अभियान सम्पन्न भएको छ। जुम्ला बजार क्षेत्रमा सड़क अतिक्रमण गरी बनाइएका 24 संरचना हटाइएको छ भने तातोपानी गाउँपालिकाको वडा नम्बर 2 सड़क अतिक्रमण गरी बनाइएका 28 संरचना स्थानीयले स्वयं हटाइरहेका छन्। अझै पनि कर्णाली राजमार्गको विभिन्न खण्डमा सड़क अतिक्रमण बढ्न थालेपछि सड़क सबैको साझा सम्पत्ति हो, यसको संरक्षणमा सबै एकजुट भई लाग्नुपर्छ भन्ने नाराका साथ सड़क डिभिजन जुम्लाले सड़क सुरक्षा अभियान थालेको छ। सड़क सुरक्षामा पछिल्लो समय आम नागरिक लगायतका विभिन्न पक्षको तदारुकता बढ्दै गएको सड़क डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो। सड़क सुरक्षा र ट्राफिक नियम पालनाका लागि वार्षिक कार्यक्रम अनुसार 10 कार्यक्रम मध्ये 6 कार्यक्रम सकिएको र बाँकी कार्यक्रम आगामी दिनमा जिल्लाभर सञ्चालन गरिने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतको भनाइ छ। सड़क सुरक्षाका लागि विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै अतिक्रमण हटाउन अटेरी गर्ने विरूद्ध कानून कार्यान्वयनमा शून्य सहनशीलता अपनाउन सरकारवाला निकाय जागरूक हुन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको मेरील्याण्ड राज्यमा रहेको एउटा कारखानामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा 3 मृत्यु भएको छ। सोही कारखानामा काम गर्ने 23 युवकले आफ्ना साथीहरूमाथि अर्धस्वचालित बन्दुक चलाएको प्रहरीले जनाएको छ। आफूसँगै काम गर्ने साथीहरूलाई ती युवकले किन आक्रमण गरे भन्नेबारे अनुसन्धान भइरहेको पनि अधिकारीहरूले उल्लेख गरेका छन्। गत महिना मात्रै अमेरिकाको टेक्सासमा 1 बन्दुकधारीले आक्रमण गर्दा 21 ज्यान गएको थियो। अमेरिकामा अहिले हतियार सम्बन्धी कानून परिमार्जन गर्नुपर्ने बहस उक्त घटनापछि चर्को रूपमा उठिरहेको छ। वैज्ञानिकहरूले प्लास्टिक खाने गणेउलाको पर्याप्त उत्पादनले प्लास्टिकका कारण उत्पन्न समस्याको व्यवस्थापन गर्न सकिने तथ्य पत्ता लगाएका छन्। अस्ट्रेलियाका वैज्ञानिकहरूको एउटा समूहले गरेको अध्ययनले पोलिथिन मात्र खाएर बाँच्न सक्ने प्रजातिको गणेउला फेला पारेको छ। उक्त खोजले विश्वभर प्लास्टिकको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने आशा पलाएको अन्तर्राष्ट्रिय विज्ञहरूले उल्लेख गरेका छन्। वैज्ञानिकहरूले सुपर वर्म भनेका जोफोबस प्रजातिको गणेउलाको पाचन प्रणालीमा प्लास्टिकलाई प्रशोधन गर्न सक्ने क्षमता रहेको पत्ता लगाइएको छ। अब आर्थिक समाचार।
नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट 364 मेगावाट विद्युत भारत निर्यात शुरू गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत 19 जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज बजारमा प्रतिस्पर्धी दरमा बिक्री शुरू गरेको थियो। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका 6 जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी 364 मेगावाट विद्युत भारतीय ऊर्जा मार्केटमा बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै यो निर्यात सम्भव भएको हो। प्राधिकरणले प्राधिकरणको स्वामित्वको त्रिशुली तथा देवीघाटको 37.7 मेगावाट, कालीगण्डकी 140 मेगावाट, मर्स्याङदीको 68 मेगावाट, मध्य मर्स्याङदीको 67 मेगावाट र निजी क्षेत्रको लिखु 4 उत्पादित 51 मेगावाट विद्युत दैनिक रूपमा भारतीय बजारमा निर्यात गर्न थालेको हो। पानी परेसँगै नदी नालामा पानीको बहाव बढ़ेर विद्युत गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रूपमा भारतीय बजारमा निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको बजेटको स्वागत गरेका नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले 13 बजेट सच्याउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले कच्चा पदार्थमा भन्सारमै अन्तशुल्क लगाउने व्यवस्था अन्त्य गर्न सरकारसँग माग गरेको छ। महासंघले भन्सारमा अन्तशुल्क लगाउने बजेटको व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। महासंघले आगामी आर्थिक वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम 20% घटाउने र आगामी 5 व्यापार सन्तुलन कायम गर्ने भनी बजेटमा उल्लेख भएकोमा उत्साहित भएको तर अन्तशुल्कको प्रावधानले निराश बनाएको उल्लेख गरेको छ। नेपाल उद्योग परिसंघले शुक्रबार विज्ञप्ति मार्फत बजेटले उद्योगीलाई मार परेको भनेको छ। परिसंघले सरकारको राजस्व नीतिका कारण वायर रड उद्योग, घिउ तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग जस्ता स्वदेशी उद्योगहरू प्रत्यक्ष मारमा परेको उल्लेख गरेको छ। परिसंघले सरकारले स्वदेशी उद्योगहरूको संरक्षण गर्नुपर्नेमा त्यस्ता वस्तुहरूमा भन्सार तथा अन्तशुल्क बढ़ाएर स्वदेशी उद्योगलाई धराशायी बनाउने वातावरण निर्माण गरेको परिसंघले आरोप लगाएको छ। पूर्वाञ्चलका उद्योगी व्यवसायहरूले आर्थिक वर्ष 2079-80 को बजेटले वायर, ड्युटेल र सेनिटरी उद्योगमा प्रभाव पारेको भन्दै अर्थमन्त्री जनार्दन शर्मा समक्ष गुनासो गरेका छन्। पूर्वका उद्योगी व्यवसायहरूसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिक विस्तार गरी आर्थिक गतिविधि अघि बढ़ाउन बजेटमा व्यवस्था गरिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले आम महिला वर्गलाई राहत पुग्ने गरी सेनिटरी प्याड आयातमा ठूलो भन्सार छूट उपलब्ध गराएको र त्यस्तो छूटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको पहिलो 10 महिनामा मुलुकको शोधनान्तर स्थिति 288.50 अर्ब रूपियाँ घाटामा पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति 7.75 अर्ब बचतमा रहेको थियो। शोधनान्तर अवस्था थप बिग्रिँदा सरकारको चालू खाता थप घाटामा गएको छ। समीक्षा अवधिमा सरकारको चालू खाता 547.36 अर्ब रूपियाँ नोक्सानीमा पुगेको छ। वैशाखमा रेमिटेन्सको आप्रवाह भने केही बढ़ेको छ। रेमिटेन्स नेपाली रूपियाँमा 0.2% वृद्धि भएको छ भने अमेरिकी डलरमा भने रेमिटेन्स 1.5% अधिकले घटेको छ।
अमेरिकामा जारी आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको छ। टेक्सास स्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमनसँग 13 रनले पराजित भएको हो। ओमनले दिएको 212 रनको लक्ष्य पछ्याएको नेपाल 49 ओभर 4 बलमा अल आउट हुँदै 198 रनमा समेटियो। नेपालका लागि आरिफ शेखले 66 रनको अर्धशतकीय इनिङ खेले। देव भनालले 34 तथा रोहित पौडेलले 20 र दिपेन सिंह अहिरीले 16 रन जोडे। त्यस्तै विनोद भण्डारीले 14, सोमपाल कामले 13, डेब्यू खेलाड़ी सुनिल धमलाले 12, करण केसीले 8 रन जोडे। ओपनर सुभाष खकरूले 3 तथा कप्तान सन्दीप लामिछाने 2 रनमा आउट हुँदा सुसन भारी 0 रनमा अवजित रहे। ओमनका जिसन मुक्सुद र खबर अलीले 3-3 विकेट लिए। बिलाल खानको नाममा 2 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमनले 50 ओभरमा 8 विकेट गुमाएर 211 रन जोडेको थियो। ओमनका लागि जिसस मुक्सुदले अभिजित रहँदै 104 रनको शतकीय इनिङ खेले। खबर अलीले 30 रन जोड्दा सुयब खानले 27 रन बनाए। सुरज कुमार 12 रनमा आउट भए। नेपालका करण केसीले 38 रन खर्चिएर 5 विकेट लिए। उनी सोमपाल कामी र सन्दीप लामिछाने पछि एक दिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा 5 विकेट लिने नेपालका तेस्रो खेलाड़ी बने। त्यस्तै सन्दीपले 2 तथा सोमपालले 1 विकेट लिए। यस हारसँगै नेपाल 13 खेलमा 12 अङ्क जोडेर छैटौं स्थानमा रहेको छ। ओमन 33 खेलमा 42 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले दोस्रो खेलमा अमेरिका विरूद्ध शनिबार खेल्नेछ। नेपालले तेस्रो खेलमा फेरि ओमन विरूद्ध जुन 14 र अन्तिम खेलमा नेपालले अमेरिका विरूद्ध जुन 15 खेल्ने तालिका रहेको छ। कोटेश्वर तेक्यान्दो डोजोको आयोजनामा काठमाडौँ महानगर खुला तेक्यान्दो प्रतियोगिता शनिबारदेखि शुरू हुने भएको छ। प्रतियोगितामा विभिन्न 22 जिल्लाका 450 बढी खेलाड़ीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्यान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
पहिरोका कारण अवरूद्ध भएको नारायणगढ मुगलिन सड़क खण्ड आज बिहानबाट सञ्चालन भएको छ। त्यसबारे जानकारी दिन चितवनका ट्राफिक प्रमुख धर्म अधिकारी हामीसँग जोडिनु भएको छ। अधिकारीजी
सर
हजुर हजुर अहिले बाटो खुलेको छ जानकारी दिनुहोस् न।
सर आज राति लगभग 2 बजेबाट चितवन नारायणगढ मुगलिन सड़क खण्ड चाहिँ पूर्ण रूपमा दुईतर्फी नै सञ्चालन आइसकेको छ।
जति रोकिएका थिए ती सवारी साधनहरू यातायातका साधनहरू सबै आ आफ्नो तर्फ लागेका छन् नि त?
सबै आ आफ्नो तर्फ लागिसक्यो।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो चितवन स्थित ट्राफिक प्रहरीका प्रमुख धर्म अधिकारी। चितवन नारायणगढ सड़क खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। हिजो राति पहिरो गएपछि सो सड़क खण्ड पुनः अवरूद्ध भएको थियो। त्यसबारे जानकारीका साथमा अब मौसम। आज देशको प्रदेश नम्बर 1 मधेश बागमती गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली भई सोही भागका 1-2 स्थानमा मेघ गर्जनसहित वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। शैक्षिक गुणस्तर सुधारका लागि सरकारवाला निकायको एकीकृत प्रयास हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाल विद्युत प्राधिकरणद्वारा 364 मेगावाट विद्युत भारत निर्यात शुरू। चालू आर्थिक वर्षको 10 महिनामा 59.8% निर्यात वृद्धि भएको र रेमिट्यान्समा पनि सुधार आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क र अमेरिकाको मेरील्याण्ड राज्यमा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा 3 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।